सबैलाई जय खुसी छ, धेरै धेरै स्वागत छ। हाम्रो समयहरू चाहिँ पहिला जस्तै हुनेछ, भनेपछि यो क्लास चाहिँ ठिक 11 बजे अन्त हुनेछ, अनि बिचमा ब्रेकहरू हुनेछ, अनि केही दुईवटा सूचना म सुरुमै दिनुपर्ला तपाईँहरूलाई, किनभने प्रश्न आइरहेको थियो त्यो पदकण्ठ गरेको चाहिँ के गर्ने भनेर। योपालि चाहिँ अलिकति नौलो तरिकाले गर्ने विचार गरेको। पदकण्ठ जुन गर्नलाई दिएको थियो, गर्नुभएको छैन, अब एक दुई दिन मात्र बाँकी छ। अनि तपाईँहरूले के गर्न म सल्लाह दिन्छु भने, दिदीबहिनीहरू अनि दाजुभाइहरू छुट्टै छुट्टै दुई दुईजना जोडी मिलाउने है, अनि अनि एकले अर्कालाई चाहिँ यो पदहरू भन्नलाई चाहिँ एउटा समय मिलाउने, अर्कोले चाहिँ जाँच गर्ने, अनि त्यो चाहिँ पुरै के अरे पुरै एउटा पनि गल्ती गरे नगरिकन कण्ठ गरेको खण्डमा चाहिँ त्यो चाहिँ अब 100 भयो होइन। नत्र जहाँ जतिचोटि गल्ती गरिन्छ त्यो चाहिँ अब तपाईँले गर्न थाल्ने 1, 2, 3, 4 अनि त्यो रेकर्ड राख्ने अनि मलाई फिर्ता दिने, त्यति गर्नुपर्छ है। त्यसैले पर्सिसम्ममा तपाईँहरू घर जानु अगाडिसम्ममा चाहिँ त्यो गरेर दिन सक्नुहुन्छ भने चाहिँ राम्रो हुन्छ। अनि यदि हाम्रो बाइबल स्कुलको विद्यार्थीहरूको चाहिँ अर्कै योजना थियो, अब अर्कै कण्ठ गरेर जाँच गर्ने थियो भने चाहिँ त्यो पनि ठिकै छ, तर जो जति चाहिँ तयार हुनुहुन्छ सबैजना तपाईँहरू पनि यही पालि गर्न सक्नुभयो भने चाहिँ त्यो पनि राम्रै हुन्छ। त्यसैले त्यो चाहिँ भयो पदकण्ठ सम्बन्धमा। हाम्रो यसपालि पनि रोमीको पुस्तकमा चाहिँ अध्ययन गरेर यसलाई हामीले टुङ्ग्याउन र पुरा गर्नलाई चाहिँ परमेश्वरले हामीलाई यहाँसम्म ल्याउनु भयो, उहाँलाई नै धेरै धन्यवाद होस्। हामीलाई स्वास्थ्य दिनुभएको छ, इच्छा दिनुभएको छ, स्वतन्त्रता दिनुभएको छ हाम्रो देशमा, अनि प्रभुलाई धन्यवाद छ। मलाई निश्चित छ कि परमेश्वर यसमा कस्तो कुरामा खुसी हुनुहुन्छ भने, जब उहाँको जनहरू चाहिँ उहाँको नाममा जुट्छन्, खुल्ला बाइबल लिएर उहाँको कुरा सुन्नलाई, बुझ्नलाई, उहाँको इच्छा जान्नलाई, उहाँको इच्छा गर्नलाई, त्यो उद्देश्यले जब हामी जुट्छौँ त्यो उहाँलाई खुब मनपर्छ, अनि उहाँले सिकाउन सक्नुहुन्छ यस्तो व्यक्तिहरूलाई। अनि हाम्रो उद्देश्य उहाँलाई खुसी पार्नु छ भने हामीले सिक्छौँ। अनि थुप्रै ठाउँमा चाहिँ एक अर्कालाई अर्थी दियो, एक अर्कालाई सान्त्वना दियो, एक अर्कालाई चेतावनी दिने, एक अर्कालाई सम्झाउने, सिकाउने इत्यादि थुप्रै पटक चाहिँ नयाँ नियममा अर्थीहरू दिएको छ। एउटा पद त्यस्तो हेरौँ एकचोटि, पहिलो थेसलोनिकी पाँच अध्याय पहिलो थेसलोनिकी की पाँच अध्यायको सन्दर्भ चाहिँ सुरु हुन्छ कि प्रभुको दिन आउँदैछ, अनि हाम्रो समय छोटो छ यो संसारमा, विश्वासीहरूलाई यो थाहा हुनुपर्ने हो। अविश्वासीहरू त सुतिरहेका छन्, उनीहरू अन्धकारका हुन्, तर विश्वासीहरू दिनका हुन्, ज्योतिका सन्तान हुन्। उनीहरूले चाहिँ जान्नुपर्छ कि यद्यपि अहिले अन्धकारकै समय छ, तर चाँडै बिहान हुँदैछ, अनि प्रभु आउँदै हुनुहुन्छ, उहाँ एक्कासी आउनुहुनेछ। अनि हामी चाहिँ त्यो दिनको बाटो हेर्दै एकदम होसियारपूर्वक उहाँको सेवा गर्दै उहाँलाई खुसी पार्न, उहाँको आगमनमा शर्ममा नपरौँ भनेर हाम्रो पत्तीहरू बलिरहेको हुनुपर्छ, कम्मर कसिएको हुनुपर्छ, उहाँको सेवा गरिरहेको हुनुपर्छ। सन्दर्भ यही छ। अनि यहाँ हामीलाई बताएको छ 7 पददेखि हामी पढौँ, किनकि सुत्नेहरू रातमा सुत्छन्, मतवाला हुनेहरू रातमा माच्छन्, त तर हामी चाहिँ जो दिनका हौ विश्वास र प्रेमको कवच अनि मुक्तिको आशा रूपी टोप पहिरेर सचेत रहौँ, सचेत एकदम ठिक सोच्ने, परमेश्वरको वचनद्वारा हाम्रो सोचाइहरू हृदयहरू एकदम उहाँको नियन्त्रणमा रहोस् भन्ने परमेश्वरको एकदम इच्छा छ। नौपद, किनकि परमेश्वरले हामीलाई क्रोधका निम्ति होइन, त्यो त संसारमाथि वर्षिनेवाला छ, भयंकर संकष्टकाल आउँदैछ, तर हाम्रो प्रभु येशू ख्रीष्टद्वारा मुक्ति पाऊ भनी, अर्थात् उहाँ हामीलाई लिन आउँदै हुनुहुन्छ आकाशमा भनी ठहराउनु भएको छ। अनि त्यसैले दश पद, हामी चाहे जागर रहौँ चाहे सुतौं, हामी उहाँसित एकसाथ जियौँ भनेर उहाँ हाम्रो निम्ति मर्नु भयो। केन्द्र कुरा चाहिँ येशू ख्रीष्ट र उहाँको मृत्यु र उहाँको बौरी ठाने। र 11 पद, यस कारण एक अर्कालाई के देऊ, सान्त्वना देऊ, यसको मतलब एक अर्कालाई अर्ती देऊ, हौसला देऊ, अगाडि बढ्नको लागि चाहिँ घचघच्याउ, नसुत साथी भन्नु परेछ एक अर्कालाई, ननिदाऊ, के गर्दैछ तिमी यो दिनहरूमा। यसरी चाहिँ हामीले एक अर्कालाई भन्नु परेको छ, कस्तो हुँदैछ प्रभुसितको हिँडाइ, प्रभुको सेवामा कस्तो हुँदैछ फसल, अनि कस्तो हुँदैछ लडाईँ, यस्ता कुराहरूले चाहिँ प्रभुका जनहरूले एक अर्कालाई चाहिँ अर्ती दिनुपर्छ, एक अर्कालाई सान्त्वना दियो, र साथै एउटाले अर्काको के गर, उन्नति गर, एकले अर्कोलाई चाहिँ वृद्धि गर, बढाओ, निर्माण गर, उन्नति गर एउटाले अर्कोलाई। त्यसैले हामी सक्दो धेरै जुट्नुपर्छ, अनि यी दिनहरूमा चाहिँ हामी 3 दिन जुट्दैछौँ प्रभुको इच्छाले, र यो चाहिँ प्रभुलाई मनपर्छ, उहाँको वचन अनुसार एउटाले अर्काको उन्नति गर जो तिमीहरूले गर्दछौ पनि। अब रोमी 15 अध्यायमा हामी पल्टाउँ, एकचोटि तपाईँहरूलाई म रोमी 1 सँगसँगै 5 पल्टाउन लगाउँछु, हामीले के अध्ययन गर्यौँ अहिलेसम्म, त्यसैले रोमी 1 जाउँला, अनि यसो पुनर्सम्झना गरौँ हामीले विगतको समयहरूमा के अध्ययन गर्यौँ त, के रोमीको पुस्तक यो हाम्रो क्रिस्चियन विश्वासको आधारभूत पुस्तकको शिक्षाहरू मा हामी भिजेका छौँ कि छैनौँ, जाँचौँ आफूलाई। रोमी 1:2-3 20 पदसम्म हेऱ्यो भने हुन त, त्यहाँ हेर्नुभन्दा पनि अगाडि सबभन्दा पहिला त यो रोमीको पुस्तकको विषय चाहिँ हेऱ्यो भने चाहिँ के हो, कसले भन्न सक्नुहुन्छ रोमीको पुस्तकको विषय? रोमी 1:1-2 पदमै छ, शब्द के हो, सुसमाचार, परमेश्वरको सुसमाचार। अनि 17 पदमा चाहिँ यसलाई चाबी पदको रूपमा लिन सकिन्छ, 16-17, किनकि पावलले भन्छ म ख्रीष्टको सुसमाचारसँग लजाउँदिन, किनकि विश्वास गर्ने हरेकका लागि, पहिले यहुदीका लागि र ग्रीकका लागि पनि मुक्तिका निम्ति यो परमेश्वरको सामर्थ्य हो, पापीलाई बचाउने शक्ति यही सुसमाचारमा छ विश्वास गर्नेलाई। 17 पद, किनकि यसैमा, यो सुसमाचारमा विश्वासदेखि विश्वाससम्म परमेश्वरको के प्रकट भएको छ, धार्मिकता प्रकट भएको छ, जसरी लेखिएको छ धर्मी जन विश्वासद्वारा जिउनेछ। त्यसैले रोमीको पुस्तकमा चाहिँ यहाँ सुरु हुन्छ सुसमाचार मूल विषय हो, र सुसमाचारमा चाहिँ परमेश्वरले धार्मिकता प्रकट गर्नुभएको कुरा छ। पहिला चाहिँ यहाँ सुरु हुन्छ कसरी परमेश्वरको धार्मिकता चाहिँ उहाँले प्रकट गर्ने क्रममा चाहिँ सबभन्दा पहिला चाहिँ कुरा गरिएको छ कि पापीहरूप्रति चाहिँ परमेश्वरको क्रोध प्रकट भएको छ। किन? किनभने मान्छेसँग एउटा कुरा छैन, के छैन, उसँग धार्मिकता छ, परमेश्वर त धर्मी हुनुहुन्छ। सृष्टि पूजकहरूसँग धार्मिकता छैन, सृष्टिकर्तालाई छोडेर उनीहरू नाश हुने मानिस र चारकुटे जनावर, घस्रिने जन्तु र उड्ने चराको मूर्तिहरूलाई पूजा गरिरहेछन् अथवा सृष्टिलाई। तर नैतिक जीवनमा जिउँछु म असल गर्छु भन्ने मानिस पनि दोषी छ, किनभने जुन कुरामा अरूलाई उसले चाहिँ दोषी ठहराउँछ ऊ आफै पनि दोषी छ। त्यो दुई अध्यायमा हो। अनि यहुदी जाति जसलाई चाहिँ एकमात्र जीवित परमेश्वरको प्रकाश वचन बाइबल दियो, उनीहरूले पनि उहाँको व्यवस्था भङ्ग गरेका छन्। त्यसैले तीन अध्यायसम्म चाहिँ के देखाएको छ भने मान्छेलाई धार्मिकताको खाँचो। अनि त्यसपछि तीन अध्यायको 21 पददेखि चाहिँ सुरु हुन्छ, अब परमेश्वरले आफ्नो धार्मिकता चाहिँ सित्तैमा पापीहरूलाई, विश्वास गर्ने पापीहरूलाई ख्रीष्ट येशूमा उहाँको बहाएको रगतले तिरेको छुटकाराको दामद्वारा धर्मी सित्तै ठहराउने कुरा चाहिँ प्रकट भएको छ। पहिलो तीन अध्यायमा चाहिँ उहाँले धार्मिकताको माग गरेको मान्छेले धार्मिकता दिन नसकेको, तर यो दोस्रो खण्डमा चाहिँ अधर्मी, कमजोर, भक्तिहीन, दोषी मानिसहरूलाई सित्तैमा बिना काम, व्यवस्थाका काम बिना, विश्वासद्वारा ख्रीष्ट येशूमा विश्वास गर्नेलाई चाहिँ धार्मिकताको प्रबन्ध गर्नुभयो कुरा। अनि यसको उदाहरण स्वरूप चाहिँ चार अध्यायमा अब्राहम विश्वासद्वारा धर्मी ठरिए भन्ने कुरा आउँछ, व्यवस्था दिनुभन्दा पनि अगाडि नै अब्राहमले परमेश्वरलाई विश्वास गरे अनि यो उनका निम्ति धार्मिकता गनियो, चार अध्यायको तीन पदमा। त्यसपछि अर्को उदाहरण दाऊदले पनि विश्वासद्वारा धार्मिकता पाएको कुरा। अनि त्यसपछि जो कोही प्रभु येशु ख्रीष्टमा विश्वास गर्दछ, उहाँ मेरो लागि मर्नुभयो र बौरी उठ्नुभयो भनेर उसलाई धार्मिकता दिइनेछ। चारको 24 पदमा हेर्नुहोस् त, 23 पद पनि, अनि उनका निम्ति यो धार्मिकता गरियो भन्ने कुरा चाहिँ उनका निम्ति मात्र अथवा अब्राहमका निम्ति मात्र लेखिएको होइन 24 पद, तर हाम्रा निम्ति पनि, हामीले पनि हाम्रो प्रभु येशूलाई मरेकाहरूबाट बौराएर उठाउनु हुनेमाथि विश्वास गर्यौँ भने हामीलाई यो के दिइनेछ, धार्मिकता दिइनेछ। जुन प्रभु येशु हाम्रो अपराधहरूका निम्ति सुम्पिनु भयो र हाम्रा धार्मिकताका निम्ति बौराइनु भयो, सुसमाचार यही नै हो। येशु ख्रीष्ट हाम्रो पापहरूको लागि मर्नुभयो र हामीलाई धार्मिकताको निम्ति दिनलाई चाहिँ उहाँ आज जीवित हुनुहुन्छ। तपाईँले धार्मिकता पाउन सक्नुहुन्छ, परमेश्वरको सामु धर्मी ठरिन सक्नुहुन्छ, तपाईँको अधर्महरू चाहिँ उहाँले बोक्नुभयो क्रुसमा, उहाँ मर्नुभयो त्यसको लागि, यो नै खुसीको खबर हो। अनि त्यसैले पाँच अध्यायमा चाहिँ अब धार्मिकता पाएर कत्रो ठुलो सम्पत्ति हामीले पाएका छौँ त भन्ने कुरा चाहिँ पावलले अब दर्शाउन थाल्छन् पाँच अध्यायमा। त्यसको आशिषहरू धार्मिकता हामीले पाएकोले, विश्वासद्वारा धर्मी ठरिएकोले हामीले पाएको कुराहरूको वर्णन गर्छन्। यो भयो रोमी 1, 2, 3, 4, 5 चाहिँ के रहेछ, विश्वासद्वारा धार्मिकता पाइन्छ भन्ने कुरा। अर्थात् छोटकरी भन्ने भने चाहिँ रोमी 1-5 एउटै शब्दमा भन्न सकिन्छ, यो चाहिँ धर्मीकरणको सवाल हो, विश्वासद्वारा धार्मीकरण। त्यसपछि चाहिँ यसरी विश्वासद्वारा धर्मी ठरिएको व्यक्ति यो संसारमा जिइरहेको छ, अब ऊ कसरी एउटा धर्मी जीवन जिउन सक्छ त, परमेश्वरको सामु त धर्मी ठरिएको छ, तर ऊ चाहिँ संसारमा ऊ एउटा पवित्र जीवन कसरी जिउन सक्छ भन्ने सवालमा चाहिँ पावलले रोमी 6-7 अध्यायमा सिकाउँछन्। ठूलो समस्या विश्वासीलाई यो छ, उसले विश्वास गरेर धर्मी ठरिए तापनि ऊ भित्र चाहिँ पाप भन्ने छ, अनि यहाँ चाहिँ उसलाई बताएको छ कि त्यो पापको अब दास हुनु पर्दैन, ऊ पहिलो त्यो पुरानो मालिक हो, त्यसबाट छुटकारा दिएको छ। अब हामी चाहिँ ख्रिस्टका दासहरू हौँ, धार्मिकताको दासहरू हौँ, अनि यो सत्यतालाई चाहिँ यहाँ बताएको छ। विश्वासद्वारा हामीले यो ठान्नुपर्छ कि हाम्रो पुरानो मानिस ख्रिस्टसँगै क्रुसमा टाँगिएको हो। त्यस भए म चाहिँ त्यसबाट छुट्टाइएको छु र म ख्रिस्टसँग जोडिएको छु। म अब चाहिँ पापको दास भएर जिउनु पर्दैन। त्यसैले आफूलाई हामी स्वतन्त्रपूर्वक परमेश्वरप्रति जिउँदो भए जस्तै गरिकन ख्रिस्टसँग मरिसकेकोले उहाँप्रति जिउँदो भएको रूपमा आफूलाई सुम्पन सक्छौँ अनि सुम्प भन्ने आज्ञा दिएको छ। 14:6-14, किनकि पापले तिमीहरूमाथि राज्य गर्ने छैन। पापले हामीलाई पहिला मुक्ति पाउनुभन्दा अगाडिको जीवनमा जस्तै हामीलाई राज्य गरेर दमन गरिराख्न आवश्यक छैन। यो सत्यताहरू बुझ्दै विश्वासद्वारा आफूलाई चाहिँ नयाँ मालिक प्रभुमा चाहिँ सुम्पनुपर्छ एउटा विश्वासीले। तर अर्को पनि समस्या छ। एउटा मुक्ति पाएको विश्वासीले सोध्छ, अनि दशाज्ञा के गर्ने नि, त्यो व्यवस्था। अनि हामीलाई 7 अध्यायमा बताइन्छ, अब हामी धर्मी पवित्र जीवन जिउनलाई चाहिँ व्यवस्था हाम्रो नियम होइन। वास्तवमा व्यवस्था त हामीलाई पाप देखाउनले दिएको थियो, त्यसको उद्देश्य नै बेग्लै थियो। हाम्रो अब नयाँ व्यवस्था छ, त्यो चाहिँ यीशु ख्रीष्ट हुन्छ। त्यसैले ख्रिस्टियन जीवन एउटा व्यक्तिगत सम्बन्ध हो, व्यक्तिसँग तुलना गरिएको छ। ख्रिस्टसँग हामी एउटा पत्नी पतिसँग विवाह भए जस्तै उहाँसँग जोडिएका छौँ। उहाँले हामीलाई सहायता गर्नुहुन्छ, हामीलाई उहाँ जस्तै हुनलाई, उहाँलाई खुसी पार्नलाई। त्यसैले 6 र 7 अध्याय त्यो बताउँछ, अनि साथै व्यवस्था पालन गरेर पवित्र जीवन जीवन खोज्दाखेरिको हैरानी र निराशापनको खण्ड पनि छ। तर होइन रहेछ, हामी जिउने चाहिँ अर्कै सामर्थ्य, अनि त्यो सामर्थ्य चाहिँ 8 अध्यायमा बताएको छ, हामीभित्र बास गर्नुहुने पवित्र आत्मामा भर पर्दै चाहिँ हामी यो नयाँ जीवन हामी जिउन सक्छौँ। अनि त्यो विषय छ यहाँ। अनि पवित्र आत्मा जो हामी भित्र बास गर्नुहुन्छ, यो संसारमा हामीलाई सङ्कष्ट अथवा पीडा भइरहेको अवस्थामा पनि हामीलाई चाहिँ आशाले भर्नुहुन्छ कि हामी चाहिँ एकदम ख्रिस्ट जस्तै हुनेछौँ र सबै कुरा मिलेर हामीलाई यो भलाइ हुँदैछ। र रोमी 8:28-29 लेखेको छ, अनि हामी जान्दछौँ परमेश्वरलाई प्रेम गर्नेहरूको निम्ति सबै कुरा मिलेर भलाइ नै उत्पन्न गर्दछन्, उनीहरूका निम्ति जो उहाँकै मनसाय अनुसार बोलाइएका छन्। अनि यो मनसाय चाहिँ के रहेछ भने 29 किनभने जसलाई उहाँले पहिले नै जान्नुभएको थियो उनीहरू चाहिँ आफ्नै पुत्रको रूपमा ढालिउन् भनेर उहाँले उनीहरूलाई पहिले नै ठहराउनु पनि भयो। यसैले कि उहाँ चाहिँ अनेकौँ भाइहरूको बीचमा जेठा हो हुन्। अनि 30 पनि पढौँ, अनि जसलाई उहाँले पहिले ठहराउनु भयो उनीहरूलाई उहाँले बोलाउनु पनि भयो, अनि जसलाई उहाँले बोलाउनु भयो उनीहरूलाई उहाँले धर्मी पनि ठहराउनु भयो, अनि जसलाई उहाँले धर्मी ठहराउनु भयो उनीहरूलाई उहाँले महिमा पनि दिनुभयो। त्यसैले यहाँसम्म खण्ड चाहिँ के छ भने पहिला चाहिँ धर्मीकरण, अनि 6 र 7 अध्यायलाई चाहिँ हामीले पवित्रीकरण भन्न सक्छौँ, पवित्र आत्माद्वारा, र 8 अध्यायको यो खण्डलाई चाहिँ हाम्रो महिमाकरणको खण्ड पनि भन्न सक्छौँ। त्यसैले यो 3 हाम्रो मुक्तिको चरणहरू छन्। हामी धर्मी ठहरिसक्यौँ रोमी 1:5, हामीलाई अहिले ख्रिस्ट जस्तै बनाउने काममा पवित्र आत्माले काम गरिरहनु भएको छ, व्यवस्थाद्वारा होइन, अनि हामीभित्र पाप छ भन्दैमा हामी चाहिँ त्यसको दास हुनु हुँदैन. रोमी 6:7 अनि 8 अध्यायमा चाहिँ एक दिन भविष्यमा चाहिँ उहाँले हामीलाई ख्रीष्ट जस्तै बनाउनुहुन्छ, महिमा पनि दिनुहुन्छ. अनि हामीले रोमी 9:10-11 त्यसपछि अध्ययन गरेका थियौँ, याद छ तपाईँलाई के को विषय हो? इजरायल. 9 अध्याय चाहिँ इजरायलको विगत, ठिक, विगत. परमेश्वर इजरायललाई चुन्नु भएको नि. अनि त्यसपछि रोमी 9:30 चाहिँ झन्डै झन्डै 10 चाहिँ वर्तमान, अनि 10 अध्याय चाहिँ इजरायलको वर्तमान अवस्था, ऊ त्यागिएको अवस्थामा छ. पूर्ण रूपमा त होइन, तर ऊ त्यागिएको अवस्थामा छ, अन्ध अवस्थामा छ, आंशिक रूपमा, आंशिक रूपमा. किनभने कति यहुदीहरू छन् जसले मसिहा येशूलाई विश्वास गरेका छन्, उनीहरू मण्डलीको अङ्ग भएका छन्. अनि रोमी 11 चाहिँ इजरायलको भविष्य छ, इजरायल एक दिन पुनर्स्थापित हुनेछ र परमेश्वरको राज्य स्थापना हुनेछ. अनि हामी गएको पाली चाहिँ हामीले रोमी 12:13-14 अध्ययन गरेको थियौँ. रोमी 12 अध्यायदेखि चाहिँ एउटा रोमीको पुस्तक चाहिँ रोमी 12 अध्यायदेखि एउटा अर्कै खण्ड सुरु हुन्छ. रोमी 1-11 चाहिँ सैद्धान्तिक खण्ड, धन्यवाद है, शिक्षा सैद्धान्तिक खण्ड थियो. यसमा खासै धेरै आज्ञाहरू छैनन्, पाइँदै पाइँदैन भन्ने पनि हुन्छ. तर रोमी 12 चाहिँ अब व्यावहारिक खण्ड सुरु हुन्छ है, 12, 13, 14, 15, 16 है. 12 अध्यायमा मात्रै 40 बढी अर्थीहरू छन्, अनि हामीले अध्ययन गर्यौँ यो जति सुन्दर खण्डहरू. अनि अब आज चाहिँ हामी 15 अध्यायबाट हेर्दैछौँ यो क्लासमा. आउनुहोस् अब 15 अध्यायमा जाउँ. यो व्यवहारिक खण्डमा चाहिँ क्रिस्चियनले सर्वप्रथम आफ्नो शरीर चाहिँ जिउँदो बलिदानको रूपमा प्रभु येशूलाई चढाइहाल्नुपर्छ भन्नेबाट सुरु हुन्छ. किन त्यहाँ त्यही नै गरेछ भने उनीहरू के गर्ने? तपाईँको शरीर उहाँलाई दिनु पाएपछि उहाँले सबै पाउनुभयो तपाईँबाट. जबसम्म तपाईँले आफ्नो शरीर उहाँलाई दिनुहुन्न, तपाईँले उहाँलाई चाहिँ म प्रभुलाई यो दिन्छु, यो पनि दिन्छु होइन भनेर त उहाँको हृदयलाई तपाईँले सन्तुष्ट पार्न सक्नुहुन्न. त्यसरी उहाँले चाहिँ सबभन्दा पहिला चाहिँ आफ्नो शरीरलाई चाहिँ सुम्प भन्नुभएको छ, समर्पण गर. किन हामी त्यो गर्न सक्छौँ? किनभने हामी नयाँ बनाएका छौँ, नयाँ सृष्टि हौ, हामी पुरानोमा छैन, हामी जीवित पारिएका छौँ ख्रीष्ट येशूसँग, हामी धर्मी ठहरेका छौँ, पवित्र आत्मा हामी भित्र हुनुहुन्छ, हाम्रो भविष्य अचम्मको छ. अब उहाँको सेवाको लागि आफूलाई सुम्प, उहाँको इच्छा जान, आफ्नो दान के हो त्यो जान्नलाई परमेश्वरको सेवामा अगाडि बढ्न थाल नम्रतापूर्वक. यसरी सिकाउँदैन, त्यसपछि एक आपसमा प्रेमको व्यवहार गर्ने भनेर लामो खण्ड छ. अनि त्यसपछि चाहिँ हामी यस समाजमा, संसारमा, सरकारको अधीनमा बस्नुपर्ने पनि एउटा महत्त्वपूर्ण खण्ड हामीले अध्ययन गऱ्यौँ 13 अध्यायमा. अनि त्यसपछि चाहिँ एउटा लामो खण्ड, अझ लामो खण्ड, सरकारको बारेमा लेखेको भन्दा पनि लामो खण्ड चाहिँ 14 अध्यायमा छ. त्यो चाहिँ के हो भने कमजोर विश्वासीलाई गर्नुपर्ने व्यवहारको बारेमा यति महत्त्व दिनुभएको छ. अनि हामीले अध्ययन गऱ्यौँ को हो त्यो कमजोर विश्वासी भनेको, जससँग पर्याप्त ज्ञान छैन ऊ नयाँ विश्वासी हुनसक्छ, राम्रो शिक्षा नपाएको विश्वासी हुनसक्छ. विश्वासी चाहिँ विश्वासी नै हो, तर ऊ चाहिँ अलमल छ खानेकुरा विषयमा, दिन मान्ने विषयमा. अनि यस्तो विषयमा चाहिँ एउटा जानेको विश्वासीले चाहिँ उसलाई भाइ भनेर प्रेमपूर्वक ग्रहण गर्नुपर्छ, घमण्डी हुनु हुँदैन, उसलाई चाहिँ आफ्नो ज्ञान देखाएर तुच्छ ठान्नु हुँदैन, अनि उसलाई उसको जीवनमा चाहिँ ठेस खुवाउने कुराहरू गर्नुहुन्न, म स्वतन्त्र छु, मैले जानेछु क्रिस्चियन एउटा स्वतन्त्र छ यसो गर्न त्यसो गर्न भनेर चाहिँ एउटा नजानेको विश्वासीलाई चाहिँ लडाउनु हुन् भनेर चाहिँ हामीलाई यहाँ पावलले सिकाए। अनि त्यही सिलसिलामा नै अब पन्ध्र अध्याय जोडिएको छ। पन्ध्र अध्यायको एक पदमा लेखेको छ, तब हामी बल्यहरूले कमजोरहरूका दुर्बलताहरू सहनु पर्दछ र आफैलाई खुसी पार्नु हुँदैन। यहाँ कर्तव्य छ भनिरहेको छ। त्यहाँ जुन शब्द छ सहनु पर्दछ भन्ने, त्यसलाई हेर्नेछौँ पहिला। तर हामी बल्यहरूले भनेको छ, त्यसैले जुन विश्वासीहरू ज्ञानमा उनीहरू तुलनात्मक हिसाबले अर्को भन्दा जानेको छ, विश्वासमा ऊ पहिला आएकोले हुनसक्छ, उसले राम्रो शिक्षा पाएको हुनसक्छ, ऊ छिटो बुझ्न सक्ने पनि हुनसक्छ, ती बल्यहरूले चाहिँ कमजोरहरूका दुर्बलताहरू भन्ने शब्द छ। दुर्बलता भनेको चाहिँ त्यसको माने चाहिँ बल नहुनु, बलको अभाव भएको। बिरामीलाई पनि प्रयोग भएको छ यो शब्द। अनि यहाँ बताएको छ बल्यहरूले, बल्यहरूको चाहिँ एउटा जिम्मेवारी छ, बल्यहरूको एउटा कर्तव्य छ। यो शब्द हेर्नुहोस् त, दुर्बलताहरू के भनेको छ, सहनु पर्दछ। देख्नुभयो त्यो नेपालीमा सानो शब्द जस्तो छ, तर त्यो चाहिँ महत्त्वपूर्ण छ। पर्दछ, गर्नै पर्छ भन्ने शब्द हो यो, है? गरे पनि हुन्छ नगरे पनि हुन्छ, होइन, यो पर्दछ, गर्नै पर्छ, हाम्रो दायित्व हो, मेरो ड्युटी नै हो। यो नैतिक जिम्मेवारीको कुरा गरिरहेको छ यहाँ कमजोरहरूप्रति। यो चाहिँ कस्तो खालको दायित्व भने प्रेमको, प्रेमको ऋण हो यो। अनि यो सहनु भन्ने शब्द चाहिँ बोक्नु भन्ने शब्द, अथवा कुनै भार धान्नु, भारी थेग्नु, जस्तो कि तपाईँ तरकारीको भारी बोक्नुहुन्छ यो सिजनमा, अनि त्यो थेगिरहनु भएको छ, अनि त्यो तपाईँले चाहिँ टाढादेखि ल्याउँदै हुनुहुन्छ भने तपाईँले धैर्य गर्नुपर्छ, बोकिरहनुपर्छ, तल जोत्ने ठाउँमा नपुगेसम्म धैर्यपूर्वक सहनु भन्ने हो यो शब्द। सहनु पर्दछ, सहेर बस्नु। अब यो एकछिन विचार गरौँ, प्रभु येशू ख्रीष्ट ले चाहिँ चेलाहरूसित कसरी व्यवहार गर्नुभयो। यसो सोच्नुहुन्छ, प्रभु येशूको चेलाहरू ल सबभन्दा उत्कृष्ट चेलाहरू नम्बर 1, 2, 3 पर्ने को थिए? पत्रुस, याकुब, अर्को यहुन्ना। अब सोच्नुहोस् त उनीहरूको कमजोरीहरू सोच्न थाल्नुहोस् त, पत्रुसको कमजोरीहरू, प्रभुलाई 3 इन्कार गर्ने हो, झट्ट बोलिहाल्ने, बोल्नु नहुने कुराहरू, तर विश्वासी हो, प्रभुलाई प्रेम गर्छ उसले। यहुन्ना, याकुब आकाशबाट आगो वर्षौँ प्रभु भनेर चाहिँ उनीहरू रिसाइरहेका थिए, गर्जनका पुत्रहरू। यिनीहरूसँग प्रभुले एकदम धैर्यपूर्वक चाहिँ व्यवहार गर्नुभएको छ। धेरै तवरले कमजोर थिए उनीहरू, तर उनीहरूलाई सहनु भयो, सिकाउनु भयो, सहनु भयो 3.5 ती नजिक। त्यसैले हामीलाई भनेको छ, हामी बल्यहरूले कमजोरहरूका दुर्बलताहरू सहनुपर्छ, यो जिम्मेवारी हो। एकछिन हामी विचार गरौँ, यो रोमी 14 र 15 अध्यायमा चाहिँ कति धेरै जिम्मेवारीहरू हामीलाई सिकाएको छ वास्तवमा। यसो गर्दा हामीलाई रोमी 14 अध्यायको अस्तिको शिक्षाहरू पनि हामीलाई पुनर्सम्झना गर्न मद्दत हुन्छ। यसो सरस्वती हेर्नेछौँ, सबभन्दा पहिला रोमी 14:1 हाम्रो कर्तव्य के छ कमजोरप्रति? यहाँ लेखेको छ, जो विश्वासमा कमजोर छ उसलाई के गर, ग्रहण गर, पहिलो जिम्मेवारी हो, स्वागत गर उसलाई, स्वागत गर, हृदयदेखि न्यानो स्वागत गर। जहिले पनि हुन्छन् त्यहाँ कमजोर विश्वासीहरू, हेरिराख्नुहोस् उनीहरूको लागि। अनि उसलाई तपाईँले चाहिँ ख्रीष्टको प्रेममा ग्रहण गर्नुहोस्, अनि तपाईँले यो जिम्मेवारी पूरा गरेको हुन्छ। कसरी ग्रहण गर्ने? यहाँ 3 लेखेको छ, जसले खाँदछ त्यसले नखानेलाई तुच्छ नठानोस्, अनि जसले खाँदैन त्यसले खानेलाई न्याय नगरोस्, किनकि कसले त्यसलाई ग्रहण गर्नुभएको छ? परमेश्वरले, अब परमेश्वरले त्यो कमजोर भाइलाई ग्रहण गर्नुभएको छ भने म पनि उसलाई ग्रहण गर्नुपर्छ। अनि यहाँ दुई पदमा चाहिँ ए माफ गर्नु, तीन पदमा अघि भर्खर पढ्यौँ, अर्को जिम्मेवारी के छ भने उसलाई के नठान्नु भनेको छ, तुच्छ नठान्नु, केही जानेको छैन यसले, यसले केही सिकाएर रहेछ, कमजोर एउटा विश्वासी तपाईँले भेट्नुभयो भने तुच्छ नठान्नुहोस् है, ऊ विश्वासी हो, भाइ हो। अर्को कुरा चाहिँ चौधको तेह्र पदमा चाहिँ अर्को जिम्मेवारी छ, यसकारण अब उसो एक अर्काको न्याय नगरौं, तर बरु आफ्नो भाइको बाटोमा ठेस लाग्ने कुरा वा ठक्कर दिने कारण राख्दैनौ भन्ने संकल्प गरौं। कमजोर विश्वासीको बाटोमा चाहिँ ठेस लाग्ने कुरा नराखौँ भने उसलाई लडाउने कुनै पनि कुरा त्यस्तो हाम्रो व्यवहारबाट होला भन्ने छनक पनि छ भने त्यो गर्नु हुँदैन। हामीले पुराना विश्वासीहरूलाई नयाँहरूले जहिले पनि हेरिरहेको हुन्छ र पुराना विश्वासीहरूले चाहिँ नयाँ आइरहेका भर्खर बुझिरहेका प्रभुलाई चिनेका भर्खर चिनेकाहरूलाई चाहिँ कुनै आदतले पनि त्यो उसले गर्यो भने मैले पनि गर्नुहुन्छ क्या अरे भन्ने खालको तरिकाले चाहिँ लडाउने काम हामीबाट नहोस् भनेर प्रभुले भन्नुहुन्छ। चौधको पन्ध्र पदमा अर्को जिम्मेवारी यहाँ लेखेको छ, तर यदि तिम्रो भाइ तिम्रो खाने कुराको कारणले दुखित छ भने तिमी प्रेममा हिँडिरहेका छैनौ। जसका निम्ति ख्रिस्ट मर्नुभयो उसलाई तिमीले आफ्नो खाने कुराद्वारा नष्ट नगर। जिम्मेवारी हाम्रो के छ, कमजोर प्रति चाहिँ हामी प्रेममा हिँड्नुपर्छ, प्रेम बमोजिम प्रेमको नियमले हिँड्नुपर्छ। अनि यही पदबाट हामी सिक्छौँ, बलियो विश्वासले यसरी भन्न सक्नुपर्छ, हुन त म खान सक्छु दिन, खाए पनि हुन्छ, हामीलाई स्वतन्त्र छ, तर मैले खाएँ भने यो कमजोर विश्वासीलाई चाहिँ उसलाई चोट पर्छ, उसले चाहिँ यो जाने छैन, अनि उसलाई चाहिँ ठेस लाउन पुग्ने सम्भावना भएकोले चाहिँ होस् मेरो स्वतन्त्रतालाई चाहिँ म अहिले प्रयोग गर्दिन। त्यसैले उसले स्वतन्त्रतालाई आफ्नो अधिकारलाई चाहिँ त्याग्नु, अधिकार त छ तर अधिकारलाई चाहिँ परित्याग गरेर प्रेममा हेर्न त्यो गर्न तयार हुनु। यसरी अर्को पनि चौध अध्यायको सत्र पदमा लेखेको छ, किनकि परमेश्वरको राज्य खानु पिउनु होइन तर पवित्र आत्मामा धार्मिकता मेलमिलाप र आनन्द हो। धार्मिकता मेलमिलापलाई शान्ति भन्न पनि सकिन्छ र आनन्द हो। त्यसैले हामी शान्तिको पछि लाग्ने, मेलमिलापको पछि लाग्ने त्यो कमजोर भाइप्रति, एउटै शरीरमा छौँ हामी, अति व्यवहारिक छ, अति महत्वपूर्ण। चौधको उन्नाइसमा अर्को जिम्मेवारी, यसकारण हामी मेलमिलापको कुराहरू र एक अर्काको के गर्ने कुराहरूको पछि लागौँ, शान्ति के अरे उन्नति गर्ने कुराको पछि लागौँ, शान्तिको पछि लागौँ, त्यसपछि चाहिँ उन्नति गर्ने पछिको लागौँ। भनेको मतलब अब मैले के गरेँ भने चाहिँ कस्तो व्यवहार गरेँ भने यो नयाँ विश्वासी, यो कमजोर विश्वासी चाहिँ बढ्छ, कसरी लड्छ होइन कसरी बढ्छ, हाम्रो चाहना त्यो। अनि अर्को चौधको बाइसमा चाहिँ यहाँ लेखेको छ, के तिमीसँग विश्वास छ, बलियोलाई भनिँदैछ, यसलाई परमेश्वरको सामु आफैसँग राख, त्यो मानिस धन्य हो जसले आफूले स्वीकार गरेको कुरामा आफूलाई दोषी ठहराउँदैन। यहाँ जिम्मेवारी यो छ कि बलियो विश्वासीले चाहिँ मैले जानेछु भनेर ज्ञानको घमण्ड गर्दै आफ्नो स्वतन्त्रतापूर्वक आफ्नो स्वतन्त्रतालाई चाहिँ अर्को देखाउने प्रकारले, यो पनि गर्न सक्छु त्यो पनि गर्न सक्छु मैले सब जानेछु भनेर चाहिँ घमण्डपूर्वक प्रदर्शनी नगरोस्, आफैसँग राख तिम्रो त्यो बलियो विश्वास, त्यो हिसाबले त्यो सन्दर्भमा भनेको छ। अब चाहिँ पन्ध्रको एकमा चाहिँ हाम्रो अध्यायमा चाहिँ अर्को जिम्मेवारी छ, बलियहरूले तब हामी बलियहरूले कमजोरहरूका दुर्बलताहरू सहनु पर्दछ, त्यो हामी हेर्दैछौँ, सहनु पर्दछ। र अर्को जिम्मेवारी र आफैलाई खुसी पार्नु हुँदैन, बलियो विश्वासीलाई विश्वासीले आफैलाई कसरी खुसी पार्न सक्छ, जब उसले चाहिँ स्वार्थमा व्यवहार गर्छ, आफ्नै स्वार्थी इच्छा उसलाई जेसुकै होस् भनेर नसोचिकन। त्यसैले प्राथमिकता चाहिँ हाम्रो हामी कसरी अर्कोलाई खुसी पारौँ, कसरी त्यो विश्वासीलाई उन्नति गराउँ, कसरी उसलाई चाहिँ बढाउँ कमजोरलाई, त्यसरी चाहिँ गर्नुपर्छ। यदि त्यहाँ चाहिँ त्यो गर्न खोज्दा गर्नु पर्दाखेरि चाहिँ हाम्रो अधिकारमा भएको कुरा पनि हामीले चाहिँ छोड्नु पर्ला। पावलले भने बरु जीवनभर बरुमा मासु खाइदिँदैन यदि कसैलाई त्यसले ठेस खुवाउँछ भने, त्यो ठुलो कुरा होइन भन्दैछ। खानु पिउनु अरू कुराहरू पनि हुनसक्छ, त्यसमा आफूलाई नाइ भन्नु पर्छ। पन्ध्रको दुईमा अब हेर्नुहोस् त अर्को शब्द, हामी मध्ये शब्द के छ, हरेकले, त्यसमा ध्यान दिनुहोस्, हामी मध्ये हरेकले आफ्नो छिमेकीलाई उसको भलाइका निम्ति उन्नति गराउनलाई खुसी पार। त्यसैले यो जिम्मेवारी चाहिँ हरेक विश्वासीको रहेछ, प्रत्येक विश्वासी अर्कोलाई खुसी पार्नु। तर यो अर्कोलाई खुसी पार्ने भनेको चाहिँ यो गलत किसिमले मान्छेलाई खुसी पार्ने भन्न खोजेको चाहिँ होइन। जस्तो कि एकचोटि गलाती एकमा हेरौँ, गलाती एक गलाती एकको दस, यहाँ पढ्छौ, किनकि अब म मानिसहरूलाई मनाउँदैछु कि परमेश्वरलाई, अथवा के म मानिसहरूलाई खुसी पार्न खोज्दैछु, किनकि अझै मैले मानिसहरूलाई खुसी पारेको छु भने म ख्रिस्टको दास हुने थिइनँ। यो चाहिँ यो गलत खालको मान्छेलाई खुसी पार्ने खाली विश्वासी हुनु हुँदैन, किनभने यदि हामी मान्छेलाई खुसी पार्दैछौँ भने हामी प्रभुको प्रभुलाई त खुसी पारिरहेको हुँदैन, उहाँको दास त हुने थिएन। वास्तवमा जुन मान्छेले चाहिँ मान्छेलाई खुसी पार्ने तरिकाले जिउन खोजिरहेका छन् उनीहरूले चाहिँ वास्तवमा आफैलाई खुसी पार्दैछन्। किन मान्छेलाई खुसी पार्दैछन्? किनभने उसको स्वार्थ छ त्यहाँ, आफ्नो स्वार्थ पूरा गर्नलाई चाहिँ उसले चाहिँ राम्रो व्यवहार देखाउँछ अर्कोलाई। तर हाम्रो सन्दर्भमा बेग्लै हो, त्यहाँ चाहिँ आफ्नो छिमेकीलाई खुसी पार्ने भन्नाले चाहिँ आफ्नै फाइदा नखोज्ने भन्न खोजेको, तर छिमेकीको फाइदा र भलाइ खोज्ने, व्यक्तिगत रूपमा त्यहाँ केही गुमाउनु परे पनि होस् भन्ने चाहिँ, तर उसको भलाइ हुन्छ भने त्यो गर्नु उत्तम हो। जस्तो कि पावलको उदाहरण पहिलो कोरिन्थी दस अध्यायमा हेरौँ एकचोटि, पहिलो कोरिन्थी दस अध्याय बत्तीस र तेत्तीस पदहरूमा, पहिलो कोरिन्थी दस को बत्तीस पदमा, तिमीहरूले ठेस नखुवाओ, न यहुदीहरूलाई न ग्रिकहरूलाई न त परमेश्वरको मण्डलीलाई। अनि पावलले भन्छ आफ्नै उदाहरण दिँदै तेत्तीस पद, जसरी म पनि तिनीहरूले मुक्ति पाउन्, तिनीहरूले के पाउन्, मुक्ति पाउन् भनेर मेरो आफ्नै फाइदा खोज्दिन तर धेरैको फाइदा खोज्दै सबै मानिसहरूलाई सबै कुरामा खुसी राख्दछु। त्यसैले प्राथमिकता चाहिँ अर्काको मुक्तिको लागि, यहाँ त अविश्वासीहरूको कुरा पनि गरेको छ, अनि हाम्रो सन्दर्भमा चाहिँ विश्वासीहरूलाई, कमजोर विश्वासीहरूको फाइदाको लागि। यहाँ पहिलो कोरिन्थीको तेह्रमा पनि हेरौँ, यो सब प्रेमले गरिन्छ। पन्ध्र तेह्र अध्यायको पाँच पदमा लेखेको छ प्रेम कस्तो हुन्छ भनेर, पाँच पदमा लेखेको छ, प्रेमले चाहिँ रुखो व्यवहार गर्दैन, आफ्नै भलाइ खोज्दैन। हाम्रो शब्द यहाँ छ, त्यसैले सही मनोभाव हामीले राख्ने हो भने चाहिँ हामीले यसरी भन्नुपर्छ, म मेरो छिमेकीलाई म प्रेम गर्दछु, त्यसैले म उसको भलाइ खोजिरहेको छु, उसको फाइदा खोज्दैछु, अनि त्यसको लागि चाहिँ मैले केही गुमाउनु पनि पर्ला, त्यो गुमाउनु पनि तयार छु, किनभने ऊ बढेको चाहन्छु, उसको उन्नति भएको चाहन्छु, ऊ धनी भएको चाहन्छु। यो चाहिँ हामीलाई रोमीको 15 सिकाएको कुरा हो। अनि त्यसपछि यो किन हामीले यसो गर्नुपर्छ बताएको छ रोमी 15:3। किन हामीले कमजोरहरूको दुर्बलता सहँदै उसको भलाइको निम्ति उन्नति गराउनलाई उसलाई खुसी पार्ने? यहाँ 3 चाहिँ कारण प्रभु येशु ख्रीष्ट यस्तो हुनुहुन्छ, प्रभु येशु ख्रीष्ट हाम्रो नमुना हुनुभएकोले। अनि यहाँ 3, त्यसैले यहाँ ख्रीष्टको नमुना प्रस्तुत गरेको छ, किनकि ख्रीष्टले पनि आफैलाई खुसी पार्नु भएन, तर यस्तो लेखिएको छ, तपाईँलाई निन्दा गर्नेहरूको निन्दाहरू ममाथि परे। आफ्नै भलाइ नखोज्ने व्यक्ति तपाईँले सोच्नुहोस् को भेट्नु भएको छ त्यस्तो? अब तपाईँ सोच्नुहोस् प्रभु येशु ख्रीष्टलाई, उहाँ जस्तै आफ्नै भलाइ नखोज्ने व्यक्ति कोही भेट्नु भएको छ? आफूलाई पछाडि राखेर हामी अधर्मी पापीहरूको भलाइको लागि उहाँ यो संसारमा आफ्नै शरीर पनि क्रुसमा टाँगिनलाई दिनुभएको, परमेश्वर क्रोध हाम्रो निम्ति सहनुभएको, हाम्रो पापहरू उहाँको निर्दोष सिद्ध शरीरमा बोक्नु भएको, अनि त्यसपछि जति पनि मानिसको निन्दाहरू थिए, परमेश्वरप्रतिको घृणा थिए, त्यो सबै उहाँले चाहिँ आफैले सहनु भयो। उहाँ क्रुसमा जाने काम चाहिँ आफैलाई खुसी पार्ने काम थिएन, यो खण्डले यही भन्दैछ। अनि यो चाहिँ भजन सङ्ग्रह 69 हो जहाँ हामी पल्टाउनेछौँ। भजन सङ्ग्रह 69 धेरैवटा भजनहरू चाहिँ मसिही भजनहरू हुन्, मेसियानिक साम्स, तीमध्ये एउटा चाहिँ यो हो 69, ज्यादै दुःखले भरिएको भजन चाहिँ हो, दाउदको भजन हो, उसको आफ्नै जीवनमा भएको अनुभव लेख्दैछ, तर पवित्र आत्माले चाहिँ दाउदको पुत्रलाई पनि दर्शाउँदै हुनुहुन्छ। भविष्यवाणीमा चाहिँ यसरी दुई व्यक्तिलाई जनाइरहेको उदाहरण धेरै छ। निश्चित रूपमा नै भजन सङ्ग्रह 69 चाहिँ मसिहको भजन हो। यहाँ कम्तीमा 2 पद छन् जुन चाहिँ नयाँ नियममा चाहिँ प्रभु येशूलाई उहाँको दुःखहरूको सवालमा चाहिँ लागू गरिएको छ, उहाँको क्रुसको मृत्युसँग र साथै उहाँको सेवकाई सम्बन्ध पनि लागू गरेको छ। जस्तो कि 69:9 हेर्नुहोस् त, यो 9 लेखेको छ, किनकि तपाईँको घरको जोसले मलाई खाएको छ। यो प्रभु येशूलाई प्रयोग भएको छ नयाँ नियममा। अनि त्यसपछि, अनि तपाईँकालाई निन्दा गर्नेहरूका निन्दाहरू ममाथि परेका छन्, यो रोमी 15 छ। त्यसपछि 21 हेर्नुहोस्, यो त तपाईँले चिन्नुहुन्छ, अनि खानका निम्ति तिनीहरूले मलाई पित्त दिए र मलाई तिर्खा लाग्दा पिउनलाई तिनीहरूले मलाई सिर्का दिए। यो त कलवरी क्रुसमा चाहिँ प्रभु येशूकै बारेमा भविष्यवाणी हो, यो मसीहको भविष्यवाणी हो। यो भविष्यवाणीमा चाहिँ प्रभु येशूको ठुलो दुःखलाई चाहिँ व्यक्त गरिएको छ। दाउदको दुःखहरू छन्, तर त्योभन्दा पर जान्छ। 1-2 पढाउँथे एकचोटि, हे परमेश्वर मलाई बचाउनुहोस्, किनकि पानी मेरो प्राणसम्म आएको छ, म गहिरो दलदलमा डुब्दैछु, जहाँ उभिने आधार छैन, म गहिरो पानीमा आएको छु, जहाँ बाढीहरू ममाथि उर्लदछ। अझ पढौँ, पुकार्दा पुकार्दा म थाकिसकेँ, मेरो घाँटी सुकेको छ, मेरा परमेश्वरको बाटो हेर्दा हेर्दा मेरा आँखाहरू धमिला भइसकेका छन्, बिना कारण नै मलाई घृणा गर्नेहरूको संख्या मेरो टाउको काश केशभन्दा बढी छ, बिना कारण मेरा शत्रुहरू भएर मलाई नाश गर्न चाहनेहरू शक्तिशाली छन्, तब मैले लाँदै नगरेको चिज फिर्ता गरेँ। प्रभु येशूले तिर्नै नपर्ने ऋण उहाँले तिर्नु भएको छ हाम्रो लागि। पाँच पद, हे परमेश्वर तपाईँले मेरो मूर्खता जान्नुहुन्छ अनि मेरा पापहरू तपाईँबाट छिपेका छैनन्। अब यो त प्रभु येशूले लागू हुँदैन पाँच पद, यो चाहिँ दाउदको आफ्नो अनुभव पनि छ। तर यहाँ सात पदमा हेर्नुहोस्, किनकि तपाईँकै निम्ति मैले के सहेको छु, निन्दा सहेको छु, शर्मले मेरो चेहरा ढाकेको छ। यो दुईटा शब्द सँगसँगै रहेछ, निन्दा शर्म। अनि यो शब्द निन्दा चाहिँ यहाँ कम्तीमा छ पटक दोहोरिएको छ यो भजनमा। एघार पदमा हेर्नुहोस्, तपाईँले मेरो निन्दा, मेरो शर्म र मेरो अनादर जान्नुभएको छ र मेरा विरोधीहरू सबै तपाईँको सामु छन्। बीस पद, निन्दाले मेरो हृदय तोडेको छ र म ज्यादै उदास छु। अनि यहाँ लेखेको छ, अनि मैले टिठाउने कोही छ कि भनी खोजेँ तर कोही भएन, सान्त्वना दिनेहरू खोजेँ तर मैले कसैलाई पाइन। क्रुसमा प्रभु येशू एक्लो हुनुहुन्थ्यो, परमेश्वरले पनि उहाँलाई त्याग्नुभयो। एली एली लामा सबक्थनी, यसरी उहाँले चाहिँ भन्नुभएको थियो। तर यो निन्दाको कुरा, तपाईँलाई निन्दा गर्नेहरूका निन्दाहरू ममाथि परेका छन्। यहाँ प्रभु येशूले चाहिँ कसलाई भन्दै हुनुहुन्छ, यो पितालाई। परमेश्वरलाई घृणा गर्ने, गिल्ला गर्ने संसारमा प्रभु येशू आउनुभयो, पिताको प्रतिनिधि भएर आउनुभयो। अनि जति पनि गिल्ला र घृणा चाहिँ परमेश्वर प्रति लक्षित थियो त्यो सब कसले पाउनुभयो, येशू प्रभुले पाउनुभयो। सब घृणाको पात्र उहाँ भन्नुभयो। यसबाट हामीले के सिक्ने, आज चाहिँ हामी ख्रिस्टका प्रतिनिधिहरू हौ, तिमीहरू हामीहरू ख्रिस्टका राजदूतहरू हौ भनेछ। जसरी पिताले मलाई पठाउनुभयो उसरी मैले तिमीहरूलाई पठाएको छु भन्नुभएको छ। अनि यो संसारमा चाहिँ ख्रिस्टलाई घृणा छ, उहाँलाई निन्दा गरिन्छ। अनि हामीलाई भनेको छ हामी चाहिँ उहाँको निन्दा बोकेर चाहिँ हामी उहाँ कहाँ जाउँ। त्यसैले म कसलाई खुसी पार्नु, आफैलाई खुसी पार्नु, अर्काको उन्नतिभन्दा आफ्नै स्वार्थ खोजौँ, यस्तो सोचाइ, यस्तो निर्णय गर्नुपर्ने बेला आउँछ तपाईँलाई है। अनि त्यो बेलामा चाहिँ तपाईँले के सम्झना गर्नुहोस् भने, ख्रिस्टले के गर्नुभयो, ख्रिस्टले चाहिँ आफूलाई खुसी पार्नु भएन, आफ्नै सेवा गरिन आउनु भएन, तर धेरैको छुटकाराको सट्टामा आफ्नो प्राण दिन आउनुभयो। हुन्छ, हामी अर्को क्लासमा यसलाई अझै अगाडि बढाउनेछ, हाम्रो समय भएको छ।